94 MHz कृष्णसार जत्तिकै तेज। अब प्रस्तुत छ पश्चिम डायरी। नमस्कार, बिहानको पश्चिम डायरीमा निशु जोशी र प्रिया स्मृति ढकालको हार्दिक स्वागत छ। कृष्ण सार एफएम 94 MHz प्रस्तुति पश्चिम डायरीको शुरूमा मुख्य खबरका शीर्षकहरू।
नेपालगंज नगरको विकासका लागि पाउने 2 अर्ब आउने सम्भाव्यता अध्ययनका लागि भोलि एडीबीको मिशन आउँदै।
नलसिंहघाट जलविद्युत आयोजना प्रभावितले मुआब्जा पाउने, भुरीगाउँ गुलरिया मूर्तिया हुलाके सडकको म्याद 3 पटक थप।
दुर्घटनामा ज्यान गुमाएका हर्षमानको 4 वर्षपछि दाह संस्कार, ओलम्पियन सुरेन रहमालको आत्मकथा नेपालगंजमा विमोचन।
र रुकुमको चौराधारी बजार 10 महिनादेखि विद्युत विहीन, भेरी नदीले धार परिवर्तन गर्दा सुर्खेत ठिङ्नीमा 15 बिघा जग्गा बगर।
QFX सिनेमास बागेश्वरीमा तपाईँलाई स्वागत छ। अत्याधुनिक प्रोजेक्टर, अन्तर्राष्ट्रिय स्तरको साउन्ड क्वालिटी, एसी र आरामदायी सिटमा कफी कोक र पपकर्नको मजा लिँदै 2D र 3D नेपाली हिन्दी र अङ्ग्रेजी फिल्म हेर्ने सुविधा अब नेपालगंजमा। पर्याप्त पार्किङ सुविधा, उचित सुरक्षा व्यवस्था, स्वच्छ वातावरण सहित नेपालगंजकै पहिलो अत्याधुनिक सुविधा युक्त सिनेमा हल QFX सिनेमाज बागेश्वरी। बुकिंग तथा लोयल्टी मेंबर को लागि संपर्क bageshwari.qfxcinemas.com, फोन 4113304110। QFX सिनेमाज बागेश्वरी।
सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। सिटी भिटीबाट सम्बन्ध प्राप्त यस बागेश्वरी हेल्थ कलेज नेपालगंजमा रोजगारीका प्रचुर सम्भावना बोकेको 3 वर्षे ल्याब टेक्निसियन र 3 वर्षे रेडियोग्राफी विषयका केही सिट रिक्त रहेकोले पुनः प्रवेश परीक्षामा सहभागी हुन जानकारी गराइन्छ। प्रवेश परीक्षामा सहभागी हुनका लागि फारम भर्ने अन्तिम मिति 2073 कार्तिक 25 गतेसम्म। प्रवेश परीक्षा 2073 कार्तिक 27 गते बिहान 7 बजे। न्यूनतम शैक्षिक योग्यता गणित, अङ्ग्रेजी र विज्ञान विषयमा सी ग्रेड प्राप्त गरी GPA न्यूनतम 2 पाएको। सम्पर्क बागेश्वरी हेल्थ कलेज नेपालगंज 16 बाँके, फोन नम्बर 081-527-701 र 98-580-30-305।
अब पश्चिम डायरी विस्तारमा। सुरुमा नेपालगंज नगरको बृहत्तर विकासका लागि थप पाउने 2 अर्ब आउने भएको प्रसंग। झण्डै 1.25 अर्ब अनुदानको परियोजना नसकिँदै नेपालगंज नगरको बृहत्तर विकासका लागि पाउने 2 अर्ब रूपियाँ आउने निश्चित भएको छ। एसियाली विकास बैंकले अघिल्लो अनुदान सहयोगलाई निरन्तरता दिँदै 1 अर्ब 70 करोड रूपियाँ थप रकम दिने भएको हो। त्यसको सम्भाव्यता अध्ययन र अघिल्लो अनुदानबाट भएको विकास निर्माण अनुगमनका लागि भोलि बिहिबार एसियाली विकास बैंकको मिशन नेपालगंज आउन लागेको छ। यसअघि एकीकृत शहरी विकास परियोजनाले समेट्न नसकेका क्षेत्रहरूलाई विकास गर्न दोस्रो चरणको अनुदान सहयोग आउन लागेको आईयूडीपीका परियोजना प्रमुख दीपक श्रेष्ठले जानकारी दिनुभयो। त्यसको सम्पूर्ण अध्ययनका लागि मिशन आउन लागेको उहाँले भन्नुभयो। सरकारले एसियाली विकास बैंकको सहयोगमा कार्यान्वयनमा ल्याउने दोस्रो परियोजनालाई क्षेत्रीय शहरी विकास आयोजनाको नामले अगाडि बढ़ाउने भएको छ। आईयूडीपीका प्रमुख श्रेष्ठले पहिलो चरणको कामहरू फोहोर व्यवस्थापन बाहेक सड़क र नालाको काम सकिएकाले दोस्रो चरणको सहयोग आउन लागेको हो। आईयूडीपी अन्तर्गतको पहिलो चरणको सड़क र नालाको काम निर्धारित समयभन्दा 6 महिना पहिले सकियो। श्रेष्ठले 33 करोड़ बराबरको लगानीमा हिर्मिनियामा बन्ने ल्याण्डफिल साइट र फोहोर व्यवस्थापनको कार्य मात्रै बाँकी रहेको जानकारी दिँदै भन्नुभएको छ। यसैबीच झण्डै 5 वर्षदेखि आईयूडीपीको आयोजना प्रमुखका रूपमा जिम्मेवारी सम्हाल्दै आएका दीपक श्रेष्ठको सरोह भएको छ। श्रेष्ठको राजधानी काठमाडौँ बाहिरी चक्रपथ निर्माणका लागि गठित प्राधिकरणमा सरोह भएको हो। आजको दैनिक नेपालगंजमा खबर छ।
जाजरकोट जिल्लामा निर्माणाधीन 450 MW क्षमताको नलसिंहघाट जलविद्युत आयोजनाको प्रभावितले चालू आर्थिक वर्षमा मुआब्जा पाउने भएका छन्। आयोजनाको अनुगमन निरीक्षण गर्न पावर हाउस निर्माण स्थल दल्ली आउनुभएका ऊर्जा मन्त्री जनार्दन शर्माले अधिकरण गर्ने 6,000 रोपनी जग्गाको मुआवजा वितरण गर्न बजेटको व्यवस्था मिलाउने बताउनु भएको छ। मन्त्री शर्माले डीपीआर विस्तृत परियोजना प्रतिवेदन निर्माण भएको 5 वर्षभित्रै आयोजना पूरा हुने दावी गर्नुभयो। आयोजना सरकार, स्थानीय जनता, वित्तीय संघ संस्था र निजी क्षेत्रको लगानीमा बन्न लागेको हो। कम्पनी मोडलमा निर्माण हुने आयोजनामा नेपालीको लगानी रहेको छ। 5 वर्षमा बन्छ नलसिंहगाड जलविद्युत, ऊर्जा मन्त्रीले भन्नुभएको छ। भीमबहादुर सिंहले कान्तिपुर दैनिकमा खबर लेख्नुभएको छ।
भोरेगाउँ गुलरिया मुर्तिया हुलाकी सड़कको टेण्डर म्याद 3 पटक थपिएको छ। 2075 असार मसान्तभित्र निर्माण सक्ने लक्ष्य लिए आयोजनाले पहिलो टेण्डर असोज 20 गतेसम्म आह्वान गरेको थियो। दोस्रो पटक आयोजनाले टेण्डर म्याद दर्ता म्याद कार्तिक 19 भनिए पनि पुनः कार्तिक 28 लागि सारिएको छ। म्याद थप विभागकै निर्देशनमा भएको आयोजना प्रमुख तुरन्त मण्डलले बताउनुभयो। यसरी किन म्याद थपिँदै जानुको कारणबारे उहाँले केही बताउन चाहनु भएन। दुई प्याकेजमा निर्माण गरिने हुलाकी सड़क अन्तर्गत पहिलो मूर्तिया अर्थात सुरजपुर भारतीय सीमाबाट ढोडेरीको बेलवा चोक र त्यहाँबाट भुरेगाउँसम्म दोस्रो प्याकेजमा गरिने भएको छ। करिब 1,30,00,000,000 लागतमा उक्त सड़क बन्ने आयोजनाले जनाएको छ। पटक पटक म्याद थप गर्दै गएपछि हुलाकी सड़क अन्यलमा परेको स्थानीय निर्माण व्यवसायहरूको भनाई छ। टेण्डर समयमा नभए 2 वर्षभित्र भारतीय सीमा मूर्तिया हुँदै भोरीगाउँ सड़क स्तरोन्नति गरी कालोपत्र गर्नेमा स्थानीयहरू विश्वस्त छैनन्। आजको कान्तिपुरमा खबर छापिएको छ।
दुर्घटनामा मृत्यु भएको 4.5 वर्षपछि बाँके सीतापुर सातका हर्षमान खत्रीको मंगलबार दाह संस्कार गरिएको छ। सन् 2012 मार्च 3 तारीकका दिन साउदी अरबमा भएको सड़क दुर्घटनामा निधन भएका वीरबहादुर खत्रीका छोरा हर्षमानको मंगलबार मात्रै दाह संस्कार गरिएको हो। खत्रीका आफन्त डम्बर बहादुर थापाका अनुसार साउदीबाट सोमबार काठमाडौँ ल्याइपुर्याइएको सब वैदेशिक रोजगार प्रवर्धन बोर्डले सीतापुरसम्म ल्याउने व्यवस्था मिलाएको थियो। 4.5 वर्षसम्म छोराको शव ल्याउन नसक्दा चितामा रहेका खत्रीले 2 वर्ष अघि कुशको शव बनाएर दाह संस्कार र काजक्रिया गरिसकेका थिए। दैनिक नेपालगंजमा खबर छ।
ओलम्पियन सुरेन्द्र हमालको आत्मकथा ओलम्पियन हिजो नेपालगंजमा पहिलो पटक विमोचन गरिएको छ। भारोत्तोलनका अन्तर्राष्ट्रिय खेलाड़ी हमाल नेपालगंज घरबारी टोलका स्थायी बासिन्दा हुनुहुन्छ। क्रिएटिभ बुक्सले प्रकाशनमा ल्याएको उक्त आत्मकथालाई एक कार्यक्रमका बीच विमोचन गरिएको हो। आत्मकथामा हमालको बाल्यकालदेखि खेलकुद र राजनैतिक र सामाजिक क्षेत्रका महत्वपूर्ण कुरा तथा जीवनका दुःख कष्टलाई समेटिएको छ। कार्यक्रममा साहित्यकार सनत रेग्मीले आत्मकथाको टिप्पणी गर्नुभयो। नेपाली खेलकुदको इतिहासलाई आत्मकथाले प्रोत्साहित गरेको छ। उहाँले भन्नुभयो, आत्मकथामा ओलम्पियन हमालको बाल्यकाल, पारिवारिक अवस्था र क्यान्सरले दिएको पीड़ालाई झल्काइएको रहेछ। कार्यक्रममा ओलम्पियन हमालले आफूले खेलकुदलाई कहिले नबिर्सने बताउनु भएको छ। आजको सद्भाव दैनिकले खबर छापेको छ।
मुस्लिम समुदायलाई लक्षित गरी उर्दू र अरबी भाषामा पढ़ाई हुने माध्यमिक विद्यालय जिल्लामा एउटै छ। 3 निम्न माध्यमिक विद्यालय रहेका छन्। बाँकेमा 118 मदरसा रहेका छन्। बाँकी 114 प्राथमिक तहको पढ़ाई हुने गरेको छ। प्राथमिक तहको मदरसामा मुस्लिम बालबालिकाको संख्या उल्लेखीय छ। एउटैमा 300-400 अध्ययनरत छन्। तर मावि तह पुग्दा मुस्लिम किशोर किशोरी घट्छन्। विद्यालय छोड्ने क्रम बढ़न थालेपछि बाँके गनापुर 2 भटानपुरका मुस्लिम अभिभावकले आधा रोटी खाएर भए पनि छोराछोरी पढ़ाउने प्रतिबद्धता जनाएका छन्। शुरूमा मदरसामा भर्ना हुने तर गाउँमै उर्दू पढ़ाई हुने निमावी र मावि नभएका कारण छाड्ने धेरै बालबालिका छन्। कतिपय गाउँमा प्राथमिक स्तरका मदरसा नभएका कारण त्यहाँका बालबालिका विद्यालय जाँदैनन्। भटनपुरमा गठन गरिएको नाउटोल पढ़ाई समूहका अध्यक्ष निसाबुल साई भन्नुहुन्छ, हामीले सबै मुस्लिम अभिभावकलाई आधा रोटी खाएर भए पनि बालबालिकालाई पढ़ाउने प्रतिबद्धता गर्न लगाइरहेका छन्। उक्त समूहमा आबद्ध गाउँभरिका अभिभावकले बालबालिकालाई पढ़ने वातावरण मिलाउने प्रतिबद्धता जनाएका छन्। त्यस्तै बालबालिकाको पढ़ाई अवस्थाबारे जानकारी लिन अनुगमन समिति गठन गरिएको छ। कान्तिपुर दैनिकमा ठाकुर सिंह थारूले खबर लेख्नु भएको छ।
उच्च अदालत बार एसोसिएशन नेपालगंजले हिजो नयाँ पदस्थापना हुने मुख्य न्यायाधीश सरुवा भई जाने र सरुवा भई उच्च अदालत नेपालगंज इजलासमा आउने न्यायाधीशहरूलाई बार भवनमा स्वागत सम्मान तथा विदाई कार्यक्रमको आयोजना गर्यो। पुनरावेदन अदालत नेपालगंजका मुख्य न्यायाधीश बम कुमार श्रेष्ठ उच्च अदालत तुलसीपुर पाँच नम्बर प्रदेशको मुख्य न्यायाधीशको रूपमा पदस्थापना भएर जाँदै हुनुहुन्छ भने न्यायाधीश केशव राज जोशी उच्च अदालत इजलास पोखलढुङ्गा जाँदै हुनुहुन्छ। यसै गरी उच्च अदालत नेपालगंजको वरिष्ठतम न्यायाधीशको रूपमा डाक्टर कुलचन्द्र भुर्तेल हालै सुरु भएर नेपालगंज आउनु भएको छ। पश्चिम डायरीमा सिपको सदुपयोगिता
अब सदुपयोग भइराखेको छ, तर अझ जति सदुपयोग हुनुपर्ने हो त्यति गर्नको लागि समन्वय सहकारी एक अर्कामा सहयोग विकास गर्दै जानुपर्ने लाग्छ।
लगायत अन्य खबर हामीसँगै छन्, अहिलेलाई व्यापारिक विश्राम।
सम्पूर्ण समाचार र स्थानीय विचारका लागि
दैनिक नेपालगंज, नेपालगंजबाट प्रकाशित हुने दैनिक पत्रिका, नेपालगंजको अर्को परिचय दैनिक नेपालगंज।
कौशल्या मेमोरियल अस्पताल कोहलपुरबाट दक्षिण हवलदारपुर र पिपरी चोकको बीचमा रहेको भेरी ग्यासको पूर्वपट्टि सुर्खेत रोडमा सरेको सम्बन्धित सबैमा जानकारी गराइन्छ।
हाम्रा सेवाहरू
24 घण्टा इमर्जेन्सी सेवा, जनरल मेडिसिन, जनरल सर्जरी, स्त्री तथा प्रसूति रोग, बाल रोग, हाड जोर्नी तथा नसा रोग, एकुपंक्चर, फिजियोथेरापी, भिडियो एक्सरे, क्यान्सर पत्ता लगाउने बायोस्पी, एफएनएसी, प्याथ स्मार्ट सहितको स्याटो प्याथोलोजी ल्याब, आइभीपी, युभीपी सहितको एक्सरे, एम्बुलेन्स सेवा,
साथै अपाङ्ग, असहाय, एकल महिला, मुक्त कमैया, हलिया, ज्येष्ठ नागरिक, प्रेस मजदूर, रिक्सा मजदूरलाई सबै सेवामा 10% छुटको व्यवस्था गरिएको छ र हाम्रो यस अस्पतालको कुनै ठाउँमा पनि कुनै शाखा उपशाखा नरहेको जानकारी गराइन्छ।
कौशल्या मेमोरियल अस्पताल हवलदारपुर बाँके,
फोन नम्बर 081414007 र 98482363।
थाहा पाउनुभयो
के कुरा?
सिद्धार्थ बैंकले 7% ब्याज प्रदान गर्ने सिद्धार्थ प्रिमियम मुद्दती खाता ल्याएछ नि।
हो र, सिद्धार्थ बैंकले नै 7% ब्याज दिने भएपछि अरु के नै चाहियो र?
म त आजै गएर 2 वर्ष मुद्दती खाता खोल्छु। अनि तपाईं नि?
सिद्धार्थ बैंक, तपाईंको समृद्धिको सहयात्री।
रंगाऊ है रंगाऊ है रंगाऊ, सारा घर खुशीले रंगाऊ, पशुपति प्रेमकै रंगले आफ्नो संसार सजाऊ, रंगाऊ है रंगाऊ,
पशुपति पेंट खुशी का रंगहरु।
के गर्न लाग्नु भएको दाई?
के गर्नु नि बहिनी, आफ्नो उद्योगबाट उत्पादित खाद्य सामग्रीहरू बजारमा पठाउन लागेको नि।
ए, त्यसो भए तपाईँले खाद्य उद्योग सञ्चालन गरी खाद्य उत्पादनहरू बजारमा बिक्री गर्न क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगंजबाट खाद्य अनुज्ञापत्र लिनु भएको छ त?
अह, छैन त, लिनु पर्छ र भने।
याद गर्नुहोस्, तपाईँले सञ्चालन गर्नुभएको व्यवसायमूलक खाद्य उद्योगबाट उत्पादित खाद्य सामग्रीहरू बजारमा बिक्री गर्न अगावै क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय तथा विभागबाट जारी गरिएको खाद्य अनुज्ञापत्र समयमै लिएर त्यस्तो अनुज्ञापत्र प्रत्येक वर्ष नवीकरण गरेर मात्र उद्योग सञ्चालन गर्नुहोला। यदि यस्तो प्रावधानको व्यवस्था गरी अनुज्ञापत्र नलिएर वा नवीकरण नगरी खाद्य उद्योग सञ्चालन गरी उत्पादित खाद्य सामग्रीहरू बजारमा बिक्री गरिएको पाइएमा कानून बमोजिम त्यस्ता खाद्य उद्योग बन्द गर्ने सम्मको कानूनी कार्यवाही हुन सक्ने बेहोरा जानकारी गराइन्छ। विस्तृत जानकारीका लागि नेपाल सरकार कृषि विकास मन्त्रालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, नेपालगंज बाँके।
साँझ पनि डाक्टर, बिहान पनि डाक्टर, दिउँसो पनि डाक्टर, राति पनि डाक्टर, त्यहाँ त कुरै नगर।
त्यसो भने त आमालाई चेकअप गर्न त्यहीँ लिनुपर्छ।
24 घन्टै स्वास्थ्य उपचार गर्नको लागि खेजरा पोलिक्लिनिकमा आउनु पर्यो।
आधुनिक सुविधा सम्पन्न 24 घण्टा इमर्जेन्सी सेवा सहित खजुरा पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्राली खजुरा बजारमा
एक्सरे, भिडियो एक्सरे, 24 घण्टा फार्मेसी सेवा र विशेषज्ञ सहितको ओपिडी सेवा।
रगत, दिशा, पिसाब तथा थाइराइडको समेत गुणस्तरीय ल्याब टेस्ट गरिन्छ।
सम्पर्क फोन नम्बर 081560063, खजुरा पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्राली खजुरा बाटे।
साथै विजयादशमी तथा शुभ दीपावलीको पावन अवसरमा समस्त नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
विश्रामपछि पश्चिम डायरीमा फेरि स्वागत छ। पश्चिम डायरी कृष्णसार एफएम डट ओआरजीमा इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि सुन्न सकिन्छ। अब बाँकी खबर।
बाँकी खबरको साथमा
प्रेस्टो प्रेसर कुकर।
प्रेस्टो प्रेसर कुकर अब खाना पाक्छ टेस्टी र हेल्दी। छिटो छिटो VMI ग्रुपको उत्कृष्ट उत्पादन।
सरकारी तथा एनजीओ र आईएनजीओहरूले सिपमूलक तालिम भनेर वर्षेनी अर्बौं रूपियाँ खर्चने गरेका छन्। उनीहरूले डेढदेखि दुई लाखसम्मलाई विभिन्न किसिमका तालिम दिने गरेको तथ्याङ्कहरूले देखाउँछ। तर दैनिक 1500 बढी विदेशी युवाहरू तालिम सिप बिना नै विदेशी रहेका छन्। यसरी दिने तालिमको उपयोगिता किन प्रभावकारी नदेखिएको होला? कुराकानी गर्दै सूचना तथा अनुसन्धान महाशाखाका महानिर्देशक शिवशंकर घिमिरे।
अब सदुपयोग भइराखेको छ, तर अझ जति सदुपयोग हुनुपर्ने हो त्यति गर्नको लागि प्राइभेट र सरकारी स्तरबाट तालिम प्रदायक संस्थाहरूको बीचमा चाहिँ समन्वय, सहकार्य, एक अर्कामा आपसी सहयोगको सहयोग विकास गर्दै जानुपर्ने लाग्छ।
अहिलेसम्म त्यस्तो समन्वय र सहकार्यको विकास भएको छैन,
केही सुरुवात छ, अब यो आशा गरेको अनुपातमा छैन। त्यसलाई चाहिँ एउटा व्यवस्थित तरिकाले हाम्रो चाहिँ एउटा नलेज र डाटाको नेटवर्किङ गर्न सक्यो भने यो कुराहरू प्राप्त हुन्छ।
कहाँनिर चुकिराख्या उसो भए?
हामीले मुख्यतया त हाम्रो चाहिँ यो नलेजलाई, हाम्रो गेनसिपलाई चाहिँ इन्स्टिट्युसनलाइज गर्न सकेका छैनौँ, र हाम्रो अलिकति डाटाबेसको मा कमजोरी छ। हामीले तालिम दिएका संख्याहरूको, तालिमका अवसरहरूको, तालिमका विषयहरूको एउटा डाटाबेसमा छैन। एउटा पब्लिकले कुन मलाई यो विषयको तालिम चाहियो भनेर उसले चाहिँ हेर्न खोज्यो भने उसले तुरन्त प्राप्त गर्न सक्दैन त्यस्तो सूचनाहरू। यो सूचना र डाटाबेसहरू राम्रै डेभलप गर्न सकियो र यसमा नेटवर्किङ गर्न सकियो भने यसमा धेरै गुणात्मक रूपले चाहिँ फड्को मार्न सकिन्छ।
यो तालिमहरू परियोजना केन्द्रित हुँदाखेरि पनि समस्या भन्ने किसिमको गुनासो त छ नि, होइन?
यो गुनासो केही हदसम्म हो, तर अब परियोजनाले सुरु गरेको यस्ता इनिसिएसनहरूलाई चाहिँ सम्बन्धित लाइन मन्त्रालय र लाइन मन्त्रालय अन्तर्गतका निकायहरूले चाहिँ त्यसलाई चाहिँ ग्रहण गरेर कन्टिन्युटी दिनुपर्छ।
त्यसलाई कन्ट्रोल गर्ने मेकानिजम अहिलेसम्म छैन उसो भए?
मेकानिजम छ, कन्ट्रोल गर्ने छ, र अहिले पछिल्लो चरणमा परियोजनाहरू विकास गर्दाखेरि, परियोजनाहरूसँग चाहिँ सम्झौता गर्दाखेरि सम्बन्धित लाइन मन्त्रालय अन्तर्गतका विभाग, परिषद, यस्ता निकायकै मातहतमा रहने गरी चाहिँ परियोजनाहरू चाहिँ लागू गरिएको छ। ती परियोजनाहरू लागू गर्दाखेरि उनीहरूले सुरु गरेका कार्यक्रमहरू, कामहरू चाहिँ त्यो परियोजनाको अवधि सकिसकेपछि पनि सम्बन्धित निकायहरूले चाहिँ आफ्नो ओनरसिप लिएर त्यसलाई कन्टिन्युएसन दिनेहरू चाहिँ क्रमहरूको सुरुवात भएको छ।
के गरियो भने प्राप्त तालिमको सदुपयोगिता बढ्न सक्छ त उसो भए?
सबभन्दा पहिलो त हामीहरूले चाहिँ यो तालिमको पाठ्यक्रमहरूलाई समय सापेक्षिक रूपमा चाहिँ परिमार्जन गर्नुपर्छ र तालिममा एकरूपता प्रदान गर्नुपर्छ, र तालिम दिएका संख्याको पनि डाटाबेस तयार गर्नुपर्छ, र त्यो लेबर मार्केटको पनि अथवा जबको पनि डाटाबेस तयार गर्नुपर्छ। दुइटैको डाटाबेस भइसकेपछि यो एकदम प्रभावकारी हुन्छ।
तपाईँले भने यी कुरा गर्न भित्तिकै जति तालिम लिन्छन् तिनले रोजगारीको प्राप्त गर्ने एउटा वातावरण निर्माण हुन्छ।
अब यो संसारमै तालिम लिएका जति सबैले रोजगार गर्छन् र रोजगार पाउँछन् भन्ने कुरा त हुँदैन, तर नेपाल जस्तो त्यो अवस्था चाहिँ मिनिमाइज हुन्छ। नेपाल जस्तो देश जहाँ चाहिँ थुप्रै यो चाहिँ प्राविधिक सिपहरूको चाहिँ सिपयुक्त जनशक्तिहरूको चाहिँ माग बढी छ, त्यस्तो ठाउँमा चाहिँ रोजगार नपाउने भन्ने कुरा हुँदैन। र रोजगार भनेको सरकारले दिने मात्रै कुरा होइन, निजी क्षेत्रले दिने कुरा पनि हो। त्योभन्दा ठुलो कुरो चाहिँ स्वरोजगार, आफैले व्यवसाय स्थापना गर्नु चाहिँ सबभन्दा राम्रो, र एउटा आर्थिक हिसाबले पनि त्यो चाहिँ एकदम सस्टेनेबल हुन्छ। विदेशमा गएर ल्याउने रेमिटेन्स भनेको त यो तत्काल क्षणिक कुराहरू हो। यो देशको चाहिँ आर्थिक स्थितिलाई मजबुत बनाउने भनेको यहाँबाट तालिम दिएर उत्पादित भएका जनशक्तिले आफै स्वरोजगार सिर्जना गर्ने र व्यवसाय सञ्चालन गर्ने नि दिगो हुन्छ।
घिमिरेजी, जस्तो पोलिसीमा पनि कहीँ विकनेस छ?
अब विकनेस भन्दा पनि समय अनुसारको पोलिसीमा परिवर्तनहरू, विकासहरू गर्दै लानुपर्छ। कुनै एउटा समयमा बनेको पोलिसी त्यो पछिसम्म पनि त्यही नै उपयुक्त हुन्छ भन्ने कुरा छैन। त्यसका सन्दर्भहरू, त्यसका चाहिँ यो प्राविधिक क्षेत्रमा भएको परिवर्तनहरू, स्किल सेक्टरमा डिमान्डमा भएको परिवर्तन, यी सँगसँगै नीतिहरूमा पनि त्यही अनुसारको एडजस्टमेन्ट एमेन्डमेन्ट गर्दै लानुपर्छ।
सूचना तथा अनुसन्धान महाशाखाका महानिर्देशक शिवशंकर घिमिरे। राकमा ठिग्नेका डिलीबहादुर बुढासँग केही वर्ष अघिसम्म 2.5 बिघा जमीन थियो। त्यही जमीनमा फलाएको अन्नले 22 जनाको परिवार पालिन्थ्यो। वर्षैपछि भेरीले कटान गर्दै लगेपछि अहिले उहाँसँग 10 कट्ठा मात्रै जमिन बचेको छ। लालपुर्जामा अहिले पनि 2.5 कट्ठा जमिन छ। उहाँ भन्नुहुन्छ अन्न लगाउनलाई 10 कट्ठा मात्रै जमिन बचेको छ। ठिग्नीले फुर्सल बुढाको 10 कट्ठा जमिन अहिले बगरमा परिणत भएको छ। उहाँसँग अहिले लालपुर्जा मात्रै बाँकी छ। भेरी नदीले धार परिवर्तन गर्न थालेको 5 वर्ष भयो। 5 वर्षभित्र 15 बिघा बढी जग्गा दर्ता जग्गा बगरमा परिणत भइसकेको छ। ठिग्नीमा 60 घरदोरी छन्। तीमध्ये अधिकांशको जमिन भेरीले बगरमा परिणत गरिदिएको छ। भेरीमा भेल आउँदा ठिग्नीका बासिन्दा जागराम बस्नुपर्ने अवस्था छ। सुर्खेतबाट नगेन्द्र उपाध्यायले नागरिक पश्चिमेलीमा खबर लेख्नु भएको छ।
भारत सरकारले 500 र 1000 दरका भारतीय नोट कारोबारमा प्रतिबन्ध लगाएको छ। भ्रष्टाचार र कालो धनलाई निरुत्साहित गर्न भन्दै त्यस्तो निर्णय लिएपछि त्यसले सिधै नेपाली बजारमा समेत प्रभावित हुने देखिएको छ। साँझ अबेर आएको यो सूचनाबारे नेपालले कुनै निर्णय भने लिइसकेको छैन। राष्ट्र बैंकले केही दिन भारतीय नोट सार्ने सुविधा दिएर प्रतिबन्ध कार्यान्वयन गर्ने सम्भावना स्रोतले औंलाएको छ। बाँके सीमासँग जोडिएको जिल्ला भएकाले यहाँ ठूलो मात्रामा भारतीय 500 र 1000 को नोट को कारोबार भइरहेको पाइएको छ। व्यवसायहरू आत्तिएका छन्। पश्चिम डायरीमा प्रचण्ड सरकारको 3 महिने कार्यकालको नागरिक समीक्षा।
अब सरकारले त्यति राम्रो काम पनि गरेका छैन, के नराम्रो काम पनि गरेका छैन, ठिक ठिकै छ।
जनतालाई सन्तुष्ट दिने हिसाबले बनिएको सरकार चाहिँ हो, त जनताले विश्वास गर्न आधारहरू कमै छ।
लगायतका सामग्री हामीसँगै छन्। अहिलेलाई फेरि व्यापारिक विश्राम।
चाडबाड आउँछन् जान्छन्, फेरि आउँछन् जान्छन्। हजुरले मैले भनेको कहिले मान्नु भएन।
थाहा छ तिम्रो कुरा, त्यही साडी सुटको कुरा त गर्न खोजे होला। मैले ल्याएको छैन र
ल्याउनु त ल्याउनु भएको छ, तर नवदुर्गा इन्टरप्राइजबाट ल्याइदिनु भएको छैन।
हजुर, हाम्रो यहाँ सुटिङ सटिङ साडी सुट ड्रेस मेटेरियलको थोक तथा फुटकरमा बिक्री गरिन्छ। सम्पर्क नवदुर्गा इन्टरप्राइजेस, न्यू रोड, नेपालगञ्ज बाँकी। सम्पर्क नम्बर 081-525-561-98-584-244।
आउन दिउ त्यो मान्छेलाई, आज पनि ठग्नु भएछ, अब त जति फकाए नि मान्ने होला छैन के रे।
ओहो, आज त ढिलो पो भइहाल्यो। सुन त, लौ यो सामान राख।
वाउ, कस्तो राम्रो कपडा, कहाँबाट लिएर आउनु भयो?
न्यू रोडमा रहेको मिरर फेसन स्टुडियो एन्ड बुटिकबाट लिएर आएको।
मैले पनि त्यही जाउँला भनेर हजुरलाई कुरेर बसेको थिएँ, एक्लै जानु भएछ है?
त्यहाँको बारेमा धेरै सुनेको थिएँ, हेर्न मात्रै गएको थिएँ, सामान मन पर्यो लिइहाले, अर्कोचोटि सँगै जाउँला नि।
मिरर फेसन स्टुडियो एन्ड बुटिक, न्यू रोड, नेपालगञ्ज। महिला र पुरुषहरूको फेसनसँग सम्बन्धित सम्पूर्ण काम गरिन्छ र व्यक्तिको शारीरिक बनोट अनुसार लुगा डिजाइनिङ गरिन्छ। डिजाइनर अस्मिता शर्मा गौतम। सम्पर्क नम्बर 98-86-53-999।
हजुर, अब मल्टिकलर छपाईको लागि काठमाडौँ र लखनऊ धाउनु नपर्ने भयो, किनभने मध्य तथा सुदूरपश्चिममै पहिलो अत्याधुनिक मल्टिकलर प्रिन्टिङ प्रेस म्याक्सवेल प्रिन्ट्स नेपालगञ्जमै खोलिसकेको छ, जहाँ तपाईँको चाहना अनुरूप उच्च स्तरीय मल्टिकलर प्रिन्टिङ र डिजाइनिङ गरिन्छ। यति मात्र होइन, म्याक्सवेलमा लेजर, ब्रोसर, क्यालेन्डर, चेकबुक, पासबुकका साथै रङ्गीन तथा सादा छपाई सम्बन्धी सम्पूर्ण कार्यहरू अति नै सुपथ मूल्यमा गरिन्छ।
सम्पर्कका लागि म्याक्सवेल प्रिन्ट्स पछाडि फोन नम्बर 081-528-011-528-012।
सम्पूर्ण घरायसी भाँडा बर्तनहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
हामीलाई होइन, नेपाल स्टोरलाई सम्झनुहोस्।
नेपाल स्टोर, धम्बोजी, नेपालगञ्ज।
मुटु रोगीका लागि सुवर्ण अवसर, काठमाडौँ गङ्गालाल हृदय रोग प्रतिष्ठानका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर विनय कुमार रौनियारद्वारा मुटु रोगी तथा उच्च रक्तचापका बिरामीहरूका लागि
यही कार्तिक 27 गते
चेक जाँच गरिने हुँदा मौकाको फाइदा उठाउन हुन जानकारी गराइन्छ। स्थान जे शर्मा मेडिकल स्टोर, धम्बोजी, नेपालगञ्ज। सम्पर्क फोन नम्बर 081-527-327 र 98-580-30-684।
विश्रामपछि पश्चिम डायरीमा फेरि स्वागत छ। अब बाँकी खबर। ए माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले करिब 3 महिना पूरा गरिसकेको छ। हनीमुन अवधिका रूपमा लिइने सरकारको 3 महिने कार्यकालबारे सर्वसाधारणको प्रतिक्रिया सहितको नागरिक आवाज।
मेरो नाम विमला पराजुली। स्थानीय निकायको पुनर्संरचनाको काम चलिरहेछ, कर्मचारीको तलब बढाउने काम भयो, अरू त अब त्यस्तो खासै मान्य छैन। 3 महिनाको अवधिमा त्यति गर्न पनि सकिन्न, हुँदैछ।
मेरो नाम विष्णु गङ्गिरी हो। वर्तमान नदीको विषयमा भन्नुपर्दा अब काम त अब यस्तै हो, नेताहरूको अब दिगो टेक्ने सम्भावना कम हुन्छ। अब बनाएको एक डेढ महिना दुई तिन महिनासम्म भन्दा बेसी चाहिँ कुनै नेतृत्वलाई काम गर्न दिने चाहिँ यहाँ त्यो माहौलै रहँदैन होइन। महत्त्वपूर्ण कामहरू त अब त्यति खासै भएन।
मेरो नाम देवमाया देवकोटा, ठिकै गरिरहेको छौँ। धेरै पनि नराम्रो पनि गरिरहेन, धेरै राम्रो पनि गरिरहेन। त्यही अलिअलि तलबबाट सन्तुष्टि त्यही गरायो होइन, अब सरकारी जारी खानेले अब पोहोर साल त केही बढेन होइन, अरूलाई बढ्यो। प्रचण्डजीले अब तलब बढाउनु भयो, अब त्यही जस्ट नयाँ नयाँ कुरा जस्ट अलिक सकारात्मै ल्याउनु भएको छ।
मेरो नाम टङ्क शरण आचार्य। अब सरकारले त्यति राम्रो काम पनि गरेको छैन, के अरे नराम्रो काम पनि गरेको छैन, ठिक ठिकै छ। अब विशेष त अहिले स्थानीय तहको जुन चुनाव भनेको छ यो गराउनै पर्छ होइन, सहिदमा भनेर भनेको छ गराउनै पर्छ, जसरी पनि गराउनै पर्छ। र त्यो मात्र होइन, यो विद्यार्थीको चुनाव पनि जुन फागुन 14 गते तोकिया छ त्यो पनि गराउनै पर्छ। यो गराएन भनेपछि यो राम्रो हुँदैन, किनकि यो भ्रष्टाचार यो चुनाव नभएर यो एउटा नियम नभएर नै हो।
म राजन प्रसाद अधिकारी। नयाँ बनेको सरकार जनतालाई सन्तुष्ट दिने हिसाबले बनिएको सरकार चाहिँ हो, त यही राजनैतिक दलहरू एक आपसमा लुछाचुँडी गरिरहेको, एकले अर्कोलाई सिद्ध्याउने, आफू मात्रै सर्वेसर्वा भनिदेखिएको र एकता नभएको हुनाले जनताले विश्वास गर्न आधारहरू कमै छ।
रुकुम चौरजारी बजार 10 महिनादेखि बिजुली विहीन छ। गत पुसदेखि बिजुली विहीन भएको हो। जहारी खोलाको पानी घटेसँगै बिजुली अवरूद्ध भएको स्थानीयले बताएका छन्। विद्युत उत्पादन र सिंचाई नहर एउटै भएकाले विद्युत सेवा अवरूद्ध हुने गरेको छ। आयोजनाको नहर समेत जीर्ण अवस्थामा रहेको छ। आयोजना सञ्चालनको ठेक्का लिएको विजयश्वरी हाइड्रो पावर कम्पनीका प्रबन्धक जयबहादुर मल्लले विद्युत सुचारूका लागि अनेक उपाय अपनाउँदा पनि नसकिएको बताउनु भएको छ। 28 वर्ष अघि निर्माण गरिएको विद्युत नहर जीर्ण बनेको छ। कान्तिपुर दैनिकमा खबर छ।
भजन मानव अधिकार पुरस्कार वितरणको तयारी तीव्र पारिएको छ। पुरस्कारका लागि मध्य तथा सुदूरपश्चिमाञ्चल क्षेत्रमा रही मानव अधिकारको क्षेत्रमा क्रियाशील व्यक्तिको नाम सिफारिश गर्न भजन मानव अधिकार पुरस्कार छनौट समितिले अनुरोध गरेको छ। इन्सेक क्षेत्रीय कार्यालय नेपालगंजले हिजो आयोजना गरेको मानव अधिकार सञ्जाल नेपालगंजको बैठकमा पुरस्कार छनौट समितिमा समितिका संयोजक वसन्त गौतमले आगामी मंगसिर 1 गतेभित्र प्रस्तावित व्यक्तिको नाम सिफारिश गर्न अनुरोध गर्नुभएको सद्भाव दैनिकमा खबर छ।
पश्चिम डायरीमा अब नागरिक मत। नेपालगंजमा हरियाली हराउँदै गएको छ। फोरलेन सड़क र भित्री सड़क तथा नाला बनाउने क्रममा केही भएका रूखहरू काटिएपछि मुख्य बजार क्षेत्र उजाड जस्तै छ। सड़क बनाउने क्रममा सयौं रूखहरू काटिए पनि त्यसको भरपाईका लागि ठोस र प्रभावकारी कदम चालिएको छैन। नेपालगंजलाई हरियाली र हराभरायुक्त बनाउन के गर्नुपर्ला? आजको नागरिक मतमा नेपालगंज 25 शान्तिनगरका गगन बहादुर खड्काको विचार।
हराभरा बनाउने सक्ने बनाउने हाम्रो काम हो, हाम्रो सोच छँदै छैन, बिल्कुलै छैन। जस्तो इन्डियातिरै जाने हो भने पनि बेङ्गलोर त भव्य भयङ्कर राम्रो सहर रहेछ, त्यो बोट बिरुवाको लागि असाध्यै राम्रो छ, हराभरा छ, शीतल छ, धेरै राम्रो छ। तर यहाँ एउटा बिरुवा पनि कहीँ लगाएको देखिँदैन, संरक्षण पनि छैन र गर्नुपर्छ। अब यसको लागि त घरकै मान्छेले चाहिँ पहल गर्नुपर्छ। एक अर्को कुरो, संरक्षण गर्नुको लागि नगरपालिकाले पनि चासो दिनुपर्छ, गाविस छ भने गाविसले पनि चासो दिनुपर्छ। प्रथम त घर धनीले नै अगाडि आफ्नो घरको अगाडि चारवटा बिरुवा पाँचवटा बिरुवा कति हुनसक्छ अनिवार्य रूपले जगाएको हुनुपर्छ भनेर नगरपालिकाले चाहिँ सूचना जारी गर्नुपर्छ। रोपेर मात्रै भएन, संरक्षण गर्नु पऱ्यो। बिना रोपेर त अहिलेसम्म त कति रोपे मान्छेले, तर संरक्षण भएन, संरक्षण पनि गर्नु पऱ्यो।
यिनै खबरसँगै पश्चिम डायरी सकिएको छ। विदा माग्नु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
नेपालगंज नगरको विकासका लागि पौने 2 अर्ब आउने सम्भाव्यता अध्ययनका लागि भोलि एडिबीको मिशन आउँदै।
नलसिंहघाट जलविद्युत आयोजना प्रभावितले मुआवजा पाउने। भोरीगाउँ गुलरिया मूर्तियाको लागि सडकको म्याद 3 पटक थप।
दुर्घटनामा ज्यान गुमाएका हर्षमानको 4 वर्षपछि दाह संस्कार। ओलम्पियन सुरेन्द्र हमालको आत्मकथा नेपालगंजमा विमोचन।
र रुकुमको चौराधारी बजार 10 महिनादेखि विद्युत विहीन। भेरी नदीले धार परिवर्तन गर्दा सुर्खेत ठिङनीमा 15 बिघा जग्गा बगर।
पश्चिम डायरी krishnasarifm.org इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर आफूले चाहेको बेला पनि सुन्न सक्नुहुन्छ।
अवस्था प्राविधिक सहयोगी गोपीसँगै निशु र म प्रिया विदा हुन्छौ। आज कार्तिक 24 गते बुधबार नोभेम्बर 9 तारिक। तपाईँ सबैका लागि आजको दिन शुभ रहोस्। नमस्कार।